यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। भारतले धौलीगंगा बाँध खोल्ने भएपछि महाकाली तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प। कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा 5 स्थानका लागि भएको खेलमा नेपाल पराजित। समाचार अब विस्तारमा। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरू प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरू वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। यसैगरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालना गर्दै तथ्य, प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ़ने बताउनुभयो। संसदीय सुनवाई समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिश हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गरी त्यहाँको एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले भोलि बिहान 6 बजेदेखि पर्सी अपरान्ह 6 बजेसम्म सिल्ट सफाईका लागि बाँध खोल्ने जानकारी आएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले आज एक विज्ञप्ति जारी गरी आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो। विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्न अपील गरेको छ। वीरगंज स्थित नेपाली कंग्रेसको पार्टी कार्यालयमा आज बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शन भन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन्। नारायणी अस्पतालका 71 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गरेका थिए। सुनसरीमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले पूर्व पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्र आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन 2028 बमोजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेश अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवत जावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन सभा बैठक र घेराउ गर्न निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपील गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा आज जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा परिस्थिति सामान्यकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारको ध्यानकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीड़ितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग समेत गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेशसभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि आजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त शाहीको शपथ ग्रहण भने भोलि हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। शाहीले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति थियो। हाल कर्णाली प्रदेशसभाका 40 प्रदेशसभा सदस्यमध्ये 14 नेपाली कम्युनिष्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेशसभा सदस्य छन्। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यसैगरी कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा आज निधन भएको हो। उहाँको जौलाखेलस्थित हेलियस हस्पिटलमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सो आग्रह गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले गैरावासीय नेपाली एनआरएन को ज्ञान सिप प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत कानूनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। आज सूचना र संचार मन्त्रालयमा गैर आवासीय नेपाली संघ एनआरएनए का पदाधिकारीसँग भएको भेटवार्तामा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढ़ाइरहेको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढ़ाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा संचालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेका एक शपिङ मलमा धेरै मानिस फँसेका बताइएको छ। भूकम्पका कारण शपिङ मलको दोस्रो तल्ला भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। शपिङ मलमा कार्यरत 20-30 जना कर्मचारी सम्पर्कविहीन भएका मलले जनाएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सड़क तथा पुलहरू भत्किएको बताइएको छ। उक्त भूकम्पपछि 60 भन्दा बढ़ी पराकम्प गएको पनि एनएचकेले जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व गर्न उद्योगीहरूलाई आग्रह गर्नु भएको छ। मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापित गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको समेत अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। पुँजीगत खर्चको गति बढ़ाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढ़ेको पनि अर्थमन्त्रीले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सृजना मार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 7,49,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्वीट कर्न फ्रोजन नेपालमा आयात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्वीट कर्न फ्रोजन आयात भएको थियो। सोही आर्थिक वर्ष चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्वीट कर्न आयात भएको थियो। होटल एसोसिएशन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाईमा स्वीट कर्न पर्दै आएको बताउनुभयो। विदेशबाट स्वीट कर्न मात्रै होइन ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2082-83 भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, चीन लगायत मुलुकबाट 12,41,00,000 मूल्य बराबरको 30,65,46,000 किलोग्राम खाद्यान्नको रूपमा मकैको आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काभा पुरूष भलिबल च्याम्पियनशीपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित भएको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा काजाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। यो सँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो। नेपाल पहिलो खेलमा काजाकिस्तानसँगै 3-2 सेटमा पराजित भएको थियो। नेपाल दोस्रो खेलमा श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। तेस्रो खेलमा भने आयोजकले 3-0 सोझो सेटमा नेपाललाई पराजित गरेको थियो। बंगलादेश विरूद्ध 3-2 सेटमा पराजित भएको नेपाल लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। लगातार 3 हारसँगै विश्वकप लीग 2 नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ। नेपाल अब टप 4 अटाउने गणितीय सम्भावना पनि बाँकी छैन। 100% जित निकाल्ने लक्ष्य र दबावसहित नेदरल्याण्ड पुगेको नेपालले ठिक उल्टो प्रदर्शन गरेको छ। पहिलो र दोस्रो म्याचमा नेपालले नामिबिया र नेदरल्याण्डलाई कडा चुनौती नै दिन सकेन। सोमबार भएको तेस्रो म्याचमा नामिबिया विरूद्ध संघर्ष गरेर पनि 3 रनको हार स्वीकार्न बाध्य भयो। यससँगै नामिबिया अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ भने नेपाल 6 स्थानमा खस्केको छ। अहिलेसम्म 32 म्याच खेलेको नेपाल केवल 11 जितसहित 6 स्थानमा रहेको हो। 7 स्थानमा रहेको क्यानाडाले नेपाल भन्दा 3 म्याच कम खेलेको छ भने युएले 7 म्याच कम खेलेको छ। आगामी म्याचमा यी दुवै देशले थप अङ्क बटुलेर नेपाललाई पछि पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। विश्वकप लिग 2 नेपाली क्रिकेटको लाइफ लाइन जस्तै हो। यसले नेपाली टीमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहन र बलिया प्रतिस्पर्धीहरूसँग लगातार मुकाबिला गर्न अवसर दिएको छ। लिग 2 एसोसिएट क्रिकेटका बलिया 8 राष्ट्र सहभागी छन्। प्रत्येक टीमले एउटा टीम 2 सर्कलमा 3 वर्षभित्र 36 म्याच खेल्दछन्।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, कोशी प्रदेशको तराई तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। भारतले धौलीगंगा बाँध खोल्ने भएपछि महाकाली तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प। कैयौं मानिस भग्नावशेषमा परेको आशंका र काभा पुरूष भलिबल च्याम्पियनशीपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।